नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। भोटेकोशी बाढ़ीको आज 16 दिनसम्म पनि उद्धारका कार्य जारी छन्। खास गरी उद्धार मूलत जलविद्युतका सुरुङहरूमा केन्द्रित गरिएको छ। सुरुङमा फँसेका मानिसहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने बारेमा अहिले सम्बन्धहरू खास गरी भारतीय त्यसै गरी नेपाली सेनाको नेतृत्वमा भारतीय सेनाका विज्ञहरू सहितका विभिन्न व्यक्तित्वहरू त्यहाँ खटिराख्नु भएको छ भने विज्ञहरू पनि खटिराख्नु भएको छ। सम्भवतः आजसम्म केही सूचना प्राप्त हुने आयोजनाले विश्वास व्यक्त गरेको छ। आयोजनामा कम्तीमा 3 जना मानिस रहेको र त्योभन्दा बढ़ी पनि रहन सक्ने अनुमान गरिएको आयोजनाका तर्फबाट जानकारी दिइएको छ। यो सुरुङहरूमा उद्धारको कार्य कसरी भइरहेको छ भन्नेबारे जानकारी दिन उद्धारमा संलग्न एकजना इन्जिनियर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम नेउपाने, जो लामो समयदेखि त्यहाँ सुरुङको उद्धारमा खटिनु भएको छ, उहाँसँग हामी कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। नेउपानेज्यू,
स्वागत
छ यहाँलाई।
हजुर, धन्यवाद।
हजुर, अब खास गरी आज चिलिमे जलविद्युतमा एउटा आशा व्यक्त गरिएको छ र जसरी चाहिँ सुरुङभित्र जाने काम भएको छ, लेदोहरू हटाउने काम भएको छ, त्यो प्रगति भएको भनिएको छ। त्यसको उद्धारको क्रम कस्तो रहनेछ, कसरी अघि बढ़िरहेको छ र के कस्तो आशा हामी चाहिँ सञ्चार गर्न सक्छौ?
यसमा दुईवटा पक्षहरू छन्। एउटा के भने, सुरुङको मुखसम्म पुग्ने पहुँच मार्ग बनिसकेको छैन, अब नजिकै लगभग 30-40 मिटर जति अब बाँकी छ। अहिले त्यो सुरुङको मुखसम्म पहुँच मार्ग बनेपछि हामीले खुला इक्विपमेन्टहरू, मेसिन उपकरणहरू त्यहाँ लगेर लेदो बाहिर फाल्ने कामलाई तीव्रता दिन सकिन्छ र आज दिउँसोसम्म पुग्ने अपेक्षा गरिएको छ। अब यसमा के छ भने, सुरुङभित्र लेदो प्रवेश गरेर पुरै सुरुङ सिलिङ सिल भएको अवस्था थियो, भरिएको अवस्था थियो। त्यसमा अब म्यानुअल्ली नेपाली सेना र भारतीय सेनाको उद्धार टोलीले लेदो बाहिर पन्थाउने क्रममा अहिले 110 मिटर जति भित्र प्रवेश गरिसकेको अवस्था छ। अझै बाँकी 130 मिटर बाँकी छ। अब मेसिन भित्र नलगिकन यो उद्धार लेदो फाल्ने र उद्धार कार्यलाई तीव्रता दिन नसकिने अवस्था छ। सबैभन्दा ठुलो चुनौती भनेको, त्यहाँ हेलिकप्टर, सानो हेलिकप्टरले मात्र 600 केजीको सामान मात्र ल्यान्ड गराउन सक्छ।
हजुर,
र 600 केजी भन्दा माथि सामान त्यहाँ लान सकिने अवस्था अहिलेसम्म छैन। मानिस पनि आवत जावत गर्ने अवस्था थिएन 2 दिन अगाडिसम्म। हामी रोपबाट रोप क्लाइम्बिङ गरेर माथि गएर सुरुङमा जानुपर्ने अवस्था थियो। अब त्यो अवस्थाको अन्त्य बाटो जोडिएपछि हुन्छ र ठुला ठुला मेसिन उपकरणबाट हामीले बाहिर लेदो फाल्न सकिन्छ। हामीले पड पम्प युज गरेर लेदो फाल्ने प्रयास गऱ्यौँ, तर ठुला क्यापासिटीको मेसिनहरू त्यहाँ लान नसकिने भएको हुनाले त्यति प्रभावकारी हुन सकेको छैन।
जस्तो अब अहिले त्यहाँ जुन उद्धारकर्ताहरू हुनुहुन्छ, नेपाली सेना र भारतीय सेनाका विशेष गरी, कतिको संख्यामा त्यहाँ उद्धारकर्ता हुनुहुन्छ, त्यहाँको वस्तुस्थिति अलिकति भनिदिनुहोस्। यहाँले अलिकति त भनिसक्नुभयो कि त्यहाँ अहिले पनि कठिन छ भनेर, यद्यपि अब हाम्रा त्यस्ता खालका चाहिँ सुरुङहरू 11-13 जलविद्युत आयोजनाका सुरुङहरू छन्। त्यहाँ नेपाली सेनाको पछिल्लो तथ्याङ्क अनुसार पनि 121 जना मानिसहरू कम्तीमा त्यहाँ फँसेको हुन सक्ने अनुमान गरिएको छ। अब यो उद्धारको जुन प्रयास भइरहेको छ, यो प्रयासले हामीलाई आशा कति बढाउनलाई मद्दत पुर्याउँछ, ठ्याक्कै त्यो वस्तुस्थितिसहित भनिदिनुहोस् न।
यसमा अहिले नेपाली सेना र भारतीय सेना गरेर 30-40 जनाको संख्यामा हुनुहुन्छ र भित्र जुन फसेको संख्याको आधारमा कुरो गर्दा 6 जना भित्र हुनुहुन्छ। 6 जना मध्ये 3 जना पावर हाउसको माथिल्लो तलाको कन्ट्रोल रुममा काम गरिरहेको अवस्था र 3 जना तल भएको अवस्था हो। र 3 जना तल रहनुभएका पनि माथिल्लो कन्ट्रोल रुममा गएर सुरक्षित रूपमा बसेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। र यसरी 6 जनासम्म त्यहाँ रहेको अवस्था छ भन्ने देखिन्छ र अरू यो टेक्निकल पार्ट प्राविधिक हिसाबले डिजाइन ड्रइङ हेर्दाखेरि सबभन्दा माथिल्लो तलामा ब्याट्री ब्याङ्क छ, त्यहाँ ठुला ब्याट्रीहरू 92 ब्याट्रीहरू छन् भन्ने जानकारी प्राप्त भएको छ। र त्योभन्दा तल्लो तलामा भान्सा कोठा छ, जहाँ चामल, चिनी, चियापत्ती लगायतका खाद्य सामग्रीहरू छ र 1000 लिटर को ट्याङ्की पानी पानी सहितको ट्याङ्की खाने पानी सहितको ट्याङ्की छ र त्यो सबै कारणले गर्दाखेरि त्यहाँ विद्युत पनि ब्याट्रीबाट उहाँहरूले आफै चलाउन सक्ने र उज्यालो हुने प्रकाश हुने र हावाको अक्सिजनको कुरो गर्नु पर्दाखेरि प्राविधिक हिसाबले के भन्न सकिन्छ भने अब ठुलो मात्रामा पानी लेदो बगाएर लाँदै गर्दाखेरि अक्सिजन लगेर त्यहाँ ट्र्याप गरेको हुनसक्छ र अर्को पानी चुहिने ठाउँमा सिपेज भइरहने ठाउँमा थोरै मात्रामा ऊर्जा खर्च नगरिकन मान्छेले कुनै काम नगरिकन बस्नका लागि पर्याप्त अक्सिजन छ भन्ने अनुमान गर्न सकिन्छ।
अब जस्तो विश्वास के व्यक्त गरिएको छ भने यहाँहरूकै तर्फबाट र उद्धारमा खटिएको खास गरी नेपाली सेनाका तर्फबाट दिइएको जानकारीमा चाहिँ आज साँझसम्म हामी त्यहाँ एउटा खालको ब्रेक थ्रु गर्न सक्छौ या एउटा खालको आशाको सञ्चार गर्न सक्छौ भनिएको छ। त्यो भनेको के हो?
त्यो भनेको खुला मेसिन उपकरण पुग्न सक्ने बाटो सुरुङको मुखसम्म पुर्याउन सकिन्छ भन्ने हो र त्यहाँ बाटो पुर्याइसकेपछि खुला मेसिनहरू भित्र लगेर व्हील लोडर एक्सकाभेटर र आवश्यक पर्यो भने मड पम्प हेभी मड पम्पहरू समेत लान सकिने अवस्था भएको हुनाले ती मेसिन उपकरणबाट एक या दुई दिनभित्र यो पावर हाउसको माथिल्लो भागसम्म उद्धारको टोली पुग्न सक्छ भन्ने विश्वास गरिएको हो।
अब अन्त्यमा जस्तो मैले अघि यहाँलाई संकेत गरे कि 11 13 जलविद्युत आयोजनाहरू त्यहाँ सञ्चालनमा रहेका र निर्माणाधीन गरेर छन्। अब त्यहाँ जुन संख्याको मानिसहरू फँसेको भनेर आशंका गरिएको छ, अब अहिले हामीले चिलिमेमा यहाँ पनि त्यही चिलिमेमा केन्द्रित हुनुहुन्छ, अहिले हाम्रो सम्पूर्ण शक्ति चिलिमेमा छ, त्योभन्दा पछाडि हामीले चाहिँ गर्न सक्ने सम्भावनाहरू के छ, कसरी यी मानिसहरूको उद्धार हुन सक्छ?
अब अहिलेसम्म मैले प्राप्त गरेको जानकारी अनुसार अब भित्र सुरुङभित्र ट्र्याप रहेको र जीवित रहन सक्ने सम्भावना देखिएकामा सबैभन्दा बलियो आधार चाहिँ यो चिलिमे जलविद्युत आयोजनामै देखिन्छ। अन्य आयोजनाको वस्तुस्थितिको बारेमा मलाई त्यति धेरै म आफू जानकार भइनँ। अब त्यसैले चिलिमे जलविद्युत आयोजनामा अब हामीले तदारुकताका साथ तीव्र गतिमा छिटोभन्दा छिटो कसरी उद्धार गर्न सकिन्छ र पावर हाउसको माथिल्लो भागमा पुग्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित रहेको छ।
धेरै धन्यवाद हजुर।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एकजना इन्जिनियर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँबाट निर्वाचित सांसद श्रीराम नेउपाने, जो जलविद्युतका सुरुङहरूमा फँसेका खास गरी प्राविधिक जनशक्ति सहितका मानिसहरूको उद्धारमा निरन्तर रूपमा संलग्न हुनुहुन्छ। उहाँ आफै पनि विद्युतसँग सम्बन्धित, विद्युत आयोजनासँग सम्बन्धित इन्जिनियर विज्ञ हुनुहुन्छ, त्यसकारणले कतिपय विषयहरू उहाँलाई जानकारी पनि छ। उहाँ अहिले सम्बन्धित क्षेत्रमै हुनुहुन्छ, त्यहीबाट हामीले अहिले टेलिफोनमा उहाँसँग कुराकानी गर्यौं र नेपाली सेनाले खास गरी आज एउटा आशाको संचार हुन सक्ने सम्भावना रहेको औल्याएको छ र उहाँले पनि अहिले भन्नुभयो त्यहाँ मानिसहरू 6 जति मानिसहरू रहेको हुन सक्छ र उहाँहरू सकुशल उद्धार गरिने सम्भावना उहाँले व्यक्त गर्नुभएको छ। अब हामी पुनर्निर्माणका विषयमा केन्द्रित हौं। बाढ़ी पछिको पुनर्निर्माण के कसरी गर्न सकिन्छ, खास गरी सरकारले दाता सम्मेलन लगायतका विभिन्न तयारीहरू गरिरहेको छ, पुनर्निर्माणको अवस्था अब हामीले कसरी अगाडि बढ़ाउन सक्छौ लगायतका विषयमा तत्सम्बन्धी जानकार तत्कालीन पुनर्निर्माण प्राधिकरण भूकम्पपछि सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख समेत रहनुभएका र लगानी बोर्डका समेत कार्यकारी प्रमुख रहनुभएका सुशील गेवाली हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिँदै हुनुहुन्छ। हामी उहाँसँगको सम्पर्क प्रयास गरिरहेका छौं, खास गरी हामी यो बाढ़ीपछिको पुनर्निर्माण के कसरी गर्न सक्छौं भन्ने बारे उहाँसँग संवाद गर्नेछौं। मूलत चिलिमे जलविद्युत आयोजनाको सुरुङलाई केन्द्रित गरी अहिले राज्यको सम्पूर्ण शक्ति अहिले उद्धारमा लागेको छ र त्यहाँ 6 फँसेको र उहाँहरू जीवितै सकुशलै रहेको हुन सक्ने अनुमान विभिन्न सम्भावनाहरूमा औल्याइएको छ र सोही आधारमा हिजोदेखि त्यो कामले तीव्रता पाएको छ, सुरुङको मुखसम्म पुग्ने प्रयास भइरहेको छ र त्यहाँ मुखसम्म आज यदि पुगे भने ठूला उपकरणहरूसहित उद्धारको कार्य अघि बढ़न सक्ने सम्भावना औल्याइएको छ। खास गरी भोटेकोशी बाढ़ी पछि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्थापनाका लागि सरकारले तयारी पनि गरिरहेको छ। अहिलेसम्मको प्रारम्भिक अध्ययन अनुसार बाढ़ीबाट 4 रूपियाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। पुनर्निर्माणका लागि 9 अर्ब 12 अर्ब रूपियाँ लाग्न सक्ने प्रारम्भिक अनुमानहरू व्यक्त गरिएका छन्। यद्यपि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कति खर्च लाग्ने हो त्यसको यकिन विवरण लिएर आउन, यकिन तथ्याङ्क लिएर आउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ। मन्त्रालयका टोली खास गरी सरकारी निकाय र दाताहरूका तर्फबाट विभिन्न अध्ययन समितिहरूले त्यहाँ अहिले काम गरिरहेको छ। भोटेकोसी बाढीपछिको पुनर्निर्माणको आवश्यकता के छ र त्यसलाई कसरी पूरा गर्न सकिन्छ भन्ने बारे हामीसँग कुराकानीमा आइसक्नु भएको छ तत्कालीन पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख एवं लगानी बोर्डका समेत कार्यकारी प्रमुख रहनुभएका सुशील गेवाली। गेवालीज्यू स्वागत छ यहाँलाई। अब खास गरी पुनर्निर्माणको जुन अब आवश्यकता अब हामी क्रमशः उद्धार खोज उद्धार पछि अब पुनस्थापना र पुनर्निर्माणमा केन्द्रित हुने चरणमा छौं। पुनर्निर्माण कसरी गर्न सकिन्छ अब यो भूकम्पको अनुभवले पनि यहाँ के भन्नुहुन्छ?
यसको लागि हामीले अब योभन्दा अगाडि भूकम्प पछाडिको पुनर्निर्माणको कुराहरूलाई सम्झ्यौं भने हामीले त्यतिखेर चाहिँ त्यसको सफलतापूर्वक त्यो पुनर्निर्माणको काम कसरी सम्पन्न गर्न सक्यौं भनेर चाहिँ एकचोटि त्यसलाई मनन गर्यौँ भने त्यसभन्दा पछाडिका योजना हामी सम्पूर्ण रूपमा बनाउन सक्छौँ। हामी त्यसलाई रिकल गर्दाखेरि पहिलाको पुनर्निर्माण हामीले चाहिँ र पुनर्स्थापनाको काम भूकम्प पछाडिको हेर्दाखेरि चाहिँ सबभन्दा पहिला त हामीले एउटा शक्तिशाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरेका थियौँ। त्यसलाई कानुनी वित्तीय र प्रशासनिक हिसाबले सक्षम तुल्याएका थियौँ जसका कारणले गर्दाखेरि चाहिँ त्यसले सबै खालका कामहरूलाई द्रुत गतिमा फास्ट ट्र्याक रुटबाट फेरि चाहिँ काम गर्न सफल हुन सकेको थियो। त्यसैले सबभन्दा पहिलो काम हाम्रो राष्ट्रिय अहिले चाहिँ यो विपद पछाडिको सबै पुनर्निर्माण पुनस्थापना विपदको बेलामा उद्धार राहत लगायतका कामहरू समेतलाई र जोखिम न्यूनीकरणको काम गर्नको लागि स्थापित गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सर्वप्रथम चाहिँ प्रधानमन्त्रीको चाहिँ कार्यालयको मार्फत राखेर त्यसलाई चाहिँ हिजो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जसरी चाहिँ शक्ति सम्पन्न अधिकार सम्पन्न र सक्षम बनाइएको थियो त्यही ढङ्गले त्यसलाई चाहिँ बनाउने काम चाहिँ सबभन्दा पहिलो काम हो भन्ने मलाई लाग्छ। र त्यसो गर्दाखेरि विपद जोखिमको काम उद्धार राहतको काम हाम्रो गृह मन्त्रालय गृह मन्त्री अन्तर्गतको कमिटीले गर्ने र पुनर्निर्माण र पुनस्थापनाको काम चाहिँ पूर्वाधार मन्त्रालय प्रधानमन्त्रीको तथा सम्बन्धित मन्त्रालयले चाहिँ आफ्नो मन्त्रीको अध्यक्षतामा भएको कमिटी मार्फत गर्ने खालको मोडल अवलम्बन गर्न सकियो भने एउटा बलियो संस्थागत संयन्त्र स्थापित गर्ने काम हुन्छ भन्ने लाग्छ। दोस्रो कुरा हामीले ढिलो नगरिकन जसरी विपद पछाडिको हाम्रो पिडिएनएको चाहिँ हामीले चाहिँ क्षतिको आकलन गरेर रिपोर्ट तयारी पारेका थियौँ त्यो रिपोर्ट तयार पार्न अब ढिलो गर्नुहुन्न जति सक्दो छिटो गरेर हामीले चाहिँ त्यसपछि त्यसलाई चाहिने कति लेभलको लागत लाग्ने हो त्यसको योजना के हो त्यो खाका हामी तत्काल बनाउनु पर्छ र अन्तर्राष्ट्रिय समुदायको बिचमा समेत पनि हामीले चाहिँ त्यसलाई प्रस्तुत गरेर चाहिँ हामीले त्यसमा चाहिँ त्यो स्रोत जुटाउने कुरा चाहिँ हामी चाहिँ लाग्न थालिहाल्नु पर्छ र यसको साथसाथै यो चाहिँ योजना र चाहिँ संस्थागत संरचनाको साथमा पुनर्निर्माण पुनस्थापनाको काम अगाडि बढाउने कुरा भयो तर यही बिचमा जनताहरूलाई अहिले चाहिँ राहत उद्धारको कामहरूमा द्रुत गतिमा लाने र त्यस पछाडि गएर अस्थायी चाहिँ पुनर्स्थापनाको काम हामी तत्काल गर्न पर्यो। त्यसो गर्नको निम्ति आज त्यो चाहिँ जुन चाहिँ नदी बेसिन्छ भोटेकोसी त्रिशुलीको नदीको जुन बेसिन्छ त्यो बेसिनमा हिजो चाहिँ त्यहाँ भएका बस्तीहरू बजारहरू त्यो सबै चाहिँ त्यहाँ चाहिँ जग्गा पनि छैन त्यो सम्पूर्ण बगाएर गएको छ। त्यसले गर्दा नजिकमा सुरक्षित ठाउँहरू खोज्न थाल्नु पऱ्यो तत्कालै जहाँ जनतालाई पनि समेत सहभागिता गराएर स्थानीय चाहिँ जनप्रतिनिधिहरू स्थानीय तह र चाहिँ सबै तहका जनप्रतिनिधिहरू सरकार सबैजना मिलिकन चाहिँ त्यसको कार्यदलहरू गठन गरेर त्यस पछाडि कहाँ कहाँ चाहिँ हाम्रो चाहिँ अस्थायी आवास राख्न सकिन्छ बस्ती कहाँनिर राख्ने भन्ने कुरा चाहिँ हामीले हेर्न पर्यो र सँगसँगै दीर्घकालीन चाहिँ के योजनाका निम्ति पनि सुरक्षित ठाउँहरू कहाँ हुनसक्छ भनेर त्यसको तयारी गर्ने काम पनि सँगसँगै उहाँले बढाउनु पर्यो। त्यसो गर्दाखेरि चाहिँ अहिले अस्थायी आवास बनाउनका लागि हिजो भूकम्पको पछाडिको पुनर्निर्माणको सन्दर्भमा हामीले जहाँ जनता बसेको अवस्था थियो लगभग त्यही ठाउँमै अर्को घर बनाउँदाखेरि हुन्थ्यो जनतालाई अनुदान दिने वा सहयोग गर्दा हुन्थ्यो अहिले त जग्गा जमिनै छैन त्यसले गर्दा जमिन नै खोज्ने कुरा पहिलो कुरा छ लाग्छ मलाई।
हजुर अब जस्तो अब अहिले यो आयोग गठनकै सन्दर्भमा खास गरी प्राधिकरण गठनकै सन्दर्भमा चाहिँ यो विद्यमान हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत नै काम अगाडि बढाउने कि अथवा छुट्टै प्राधिकरण गठन गर्ने भन्नेमा छलफल भइरहेछ। यहाँले चाहिँ यो अहिलेको हाम्रो विद्यमान राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई नै त्यो अधिकार दिनुपर्छ भन्ने धारणा राख्नुभयो नि त?
हो किनभने त्यसले गर्दा के हुन्छ नि जस्तो तपाईँले चाहिँ हामीले विचार गरौँ हामीले त्यत्रो आकाशसम्मको घर बनाउन सक्षम भएको राष्ट्रिय सामर्थ्य भनौँ न हाम्रो चाहिँ त्यो भएको यहाँको चाहिँ जनशक्ति त्यो कर्मचारी नेतृत्व विज्ञहरू सबको त्यत्रो क्षमता हामीले चाहिँ संसारको अरू अनुकरणीय त ठुलो चाहिँ पुनर्निर्माण र पुनस्थापना काम सम्पन्न गर्न सक्यौँ हाम्रो देशले तर त्यो चाहिँ नलेज त्यो ज्ञान चाहिँ हाम्रो पुनर्निर्माण प्राधिकरणको चाहिँ त्यसलाई चाहिँ समापन गरेर त्यसलाई क्लोज गर्ने सनसेट एक्टमा बनायो अनि त्यस तर त्यस पछाडिको चाहिँ जाजरकोटको भूकम्प भनौँ, बझाङको भूकम्प भनौँ, त्यसपछि हामी बाढी पहिरो लगायतका जति पनि मेरम्चीको त्यत्रो ठुलो ऊ भयो, त्यसपछि पहिला रोसी खोला लगायतको त्यो भयो, काठमाडौँमै त्यत्रो डुबान भएर समस्या भयो, यो सम्पूर्ण काम गर्न सक्ने नै अवस्थामा विपद व्यवस्थापन प्राधिकरण जान सकेन, त्यो त तपाईँ हामी सबैले देखेको अवस्था छ। भनेपछि त्यत्रो ठुलो क्षमता भएको कुराको संस्थागत मेमोरी चाहिँ त्यही हरार जाने खालको अवस्था बन्न थाल्यो। त्यसले गर्दा हामीले चाहिँ जरुरी के भयो भने सधैँ रूपमा चाहिँ चाहिने स्थायी खालको संयन्त्र चाहियो, जसले चाहिँ विपदको जोखिम न्यूनीकरणको काम पनि गरोस्, विपद आइसकेपछि त्यसलाई पुनर्स्थापना र पुनर्निर्माणका कामहरू सम्पूर्ण काम पनि गर्न सकोस् सधैँभरिलाई। त्यो पछि त्यो ज्ञान त्यो नलेज त्यो चाहिँ दिगो भएर जान्छ र सधैँभरि हामीले चाहिँ त्यसलाई चाहिँ अगाडि बढाउन सक्ने अवस्था बन्छ भन्ने लाग्छ मलाई।
अब जस्तो भावनात्मक रूपमा भनौँ न, मानिसहरू अब जहाँ जन्मेको हो, अब अहिले तत्काललाई यहाँले भनेको जस्तो घर पनि बगायो, जमिन पनि बगायो, सबै बगायो, तर पुनस्थापित हुँदै गर्दाखेरि मानिसहरूले आफ्नै त्यो निकटता खोजिरहेको हुन्छ। अब यो पुनस्थापनाको भूकम्पको भन्दा अलिकति फरक छ, यहाँले पनि अघि भन्नुभयो त्यो वास्तविकता पनि हो। अब यो पुनर्निर्माणका सन्दर्भमा अथवा पुनस्थापनाका सन्दर्भमा हामीले खोज्ने जग्गाहरूको व्यवस्थापनको, किनभने अब हाम्रो वन ऐनको कुरा अथवा चाहिँ यी या हाम्रा कानुनी प्रावधानहरूमा कतिपय जटिलताहरू छन्, त्यसबारे यहाँ जानकारी हुनुहुन्छ, अब यो कसरी व्यवस्थापन गर्न सकिन्छ अलिकति द्रुत गतिमा?
यसको निम्ति त मैले भने हामी तत्काल कानुनको त्यसलाई चाहिँ शक्तिशाली कानुनको धारणा चाहिँ बनाइहाल्न पर्यो र सँगसँगै यो बेलामा जनतालाई सुरक्षित रूपमा राख्ने कुरा चाहिँ सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। अरू कुरा चाहिँ हामी चाहिँ त्यो चाहिँ दोस्रो पक्ष हुन्छ। त्यसैले गर्दा अब जनतालाई तपाईँले भन्नुभयो चाहिँ नजिकमै आफ्नो चाहिँ छात थलो त्यसको भूगोल त्यसको नजिकमा बस्न जाने चाहिँ त्यो हुन्छ, आफ्नो चाहिँ सामाजिक आर्थिक सम्बन्धहरू सांस्कृतिक सम्बन्धहरू हुन्छन्, त्यसलाई हामीले राम्रोसँग गहिरोसँग विचार गर्नुपर्छ। तर त्यो चाहिँ कुरा गर्दा गर्दै हामीले फेरि जोखिम हुने ठाउँमा चाहिँ जनतालाई राख्नु हुँदैन, त्यो जीवन सबभन्दा पहिलो कुरा हो। त्यसलाई चाहिँ राम्रोसँग जनताहरूको बिचमा कुराकानी गरेपछि उहाँहरू आफै बुझ्नुहुन्छ, जनप्रतिनिधिहरू सबलाई साथ दिइसकेपछि हामीले नजिकमै भएको सुरक्षित जग्गाहरू कहाँ हुन्छ, सरकारी जग्गा होस् व्यक्तिगत जग्गा होस्, व्यक्तिगत जग्गा भयो भने जग्गा अधिकार सहितको प्रक्रियाबाट अगाडि बढ्न पर्यो, सरकारी जग्गा हो भने जस्तो सुकै जग्गा भए पनि पहिला जनतालाई राख्ने कुरा महत्त्वपूर्ण कुरा हो। र पछि चाहिँ अहिले चाहिँ तपाईँको जुन चाहिँ रिभरको टोटल नदी बेसिनमा तपाईँको त्यो बारीले चाहिँ पुकाएको ठाउँलाई त्यसलाई चाहिँ हामी चाहिँ अरू चाहिँ कृषिमा होला वनमा होला अरू चाहिँ तपाईँको वातावरण संरक्षणसँग रिलेटेड बायो डाइभर्सिटीको अरू कुराहरूसँग सम्बन्धित खालको कुराहरू निकै जग्गालाई सदुपयोग गर्न सकिन्छ। त्यसैले चाहिँ अहिले चाहिँ सुरक्षित ठाउँ त्यही ठाउँमा कहाँनिर नजिकमा हुन सक्छ त्यो हिसाबले चाहिँ हेर्न पर्यो। तर त्यसरी हेर्दाखेरि हामीले चाहिँ घरहरू मात्रै बनाउने कुरा होइन, त्यहाँनिर खानेपानी बाटो बिजुली त्यसपछि गएर शिक्षाको निम्ति स्वास्थ्य संस्था चाहिएला स्कुल चाहिएला सम्पूर्ण कुराको त्यो चाहिँ हाम्रो अर्को चार पाँच वर्षको लागि अस्थायी बसोबास गरे पनि त्यो त चाहियो, किन चार पाँच वर्षसम्म हामीलाई बस्ती विकास गर्ने नयाँ ठाउँमा चाहिँ सुरक्षित बस्ने खालको जुन गराउने हो पछाडि स्थायी बसोबासको त्यसको त चाहिन्छ। पछि त्यो समेत हुने गरिकनको योजनाको खाका हामीले ल्याउन तत्काल ढिलो नगरिकन अगाडि बढाउनु पर्छ र सँगसँगै अब चाहिँ दीर्घकालीन रूपमा चाहिँ सुरक्षित ठाउँमा बस्ने कुरा चाहिँ गर्दा गर्दै हामीले रोजगारी सिर्जना कसरी गर्न सक्छौँ, जनतालाई चाहिँ कसरी हिजोको आर्थिक सम्बन्ध त्यहाँ त टुट्ने स्थिति बन्न सक्छ, त्यहाँ त अब कृषि यो सबै कुराहरू त्यहाँ प्रतिवेशित राम्रोसँग नजाला, त्यसले गर्दा हामीले चाहिँ अलिकति व्यवस्थित खालको दीर्घकालीन हिसाबले हेर्नुपर्छ होला। त्यसो गर्दाखेरि चाहिँ जनतालाई त्यही ठाउँमा नजिकमा राख्न सकेसम्म नजिकमै पनि स्थायी बसोबासको व्यवस्थापन र त्यही अनुसारको पूर्वाधारको विकासहरू आर्थिक सम्भावनाको कुराहरू हेर्ने कुरामा जाने कुरा होला। तर त्यसो हुन चाहिँ त त्यहाँ पाउन नसकेको अवस्थामा हामीले तलको बिद्रु भ्याली लगायतको त्यो चाहिँ तपाईँको चाहिँ जति पनि तारहरू छ त्यो चाहिँ त्यो क्षेत्रमा चाहिँ सुरक्षित ठाउँहरू विचार गरेको त्यसलाई चाहिँ एकीकृत ढङ्गले चाहिँ एउटा नयाँ सहर एउटा नयाँ औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र लगायतका कुराहरू चाहिँ विकास गर्न पर्यो। त्यसो गर्यो भने हामीले चाहिँ तपाईँको चिनसँगको अबको विकासको नयाँ मोडल चाहिँ स्थापित गर्नुपर्छ। त्यसलाई द्रुत मार्गबाट चिनको केरुङसँग जोड्ने काठमाडौँबाट हुँदै बिलुरबाट चाहिँ भएर केरुङसम्म जाने हाम्रो टनल रोड त्यसपछि गएर चाहिँ हाम्रो चाहिँ ठुल्ठुला खालका भाइडक्टहरू ब्रिज भयो जसरी काठमाडौँबाट तराईसम्मको फास्ट ट्र्याक रोड बनाएको छ त्यस्तै खालको फास्ट ट्र्याक रोड चाहिँ अब हामीले चिनसँग जोड्ने केरुङसँग जोड्ने गरेर चाहिँ हामीले बिदुर र केरुङको भ्यालीलाई चाहिँ दुईवटा उपत्यकालाई जोड्ने गरिकन काम गर्नुपर्छ। त्यसो गरिसके पछाडि त्यो नयाँ दीर्घकालीन योजनाको जुन खाका हुन्छ त्यसको आधारमा चाहिँ जनताको बस्ती रोजगारी सिर्जना लगायतका कुराहरूको योजनाहरू पनि उहाँहरूसँग नै बसेर तिन चाहिँ तहको सरकारहरूसँगै बसिकन जनतासँग सँगै बसिकन हामीले दीर्घकालीन योजनाको खाका समेत तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
अब बस्तीका बस्ती बगाएको छ, परिवारै बगाएको छ, कतिपय मानिसहरू टुरा भएका छन्, कतिपयको अब आड भरोसा भन्नु न छोराछोरी गुमेका छन्, वृद्ध वृद्धा हुनुहुन्छ। यो अवस्थामा चाहिँ एकीकृत बस्तीको या बहुआयामिक संरचनाको निर्माणको सन्दर्भमा के कस्ता चुनौती छन् र हाम्रो अनुभवले, भूकम्पको अनुभवले चाहिँ एकीकृत चाहिँ अथवा बहुआयामिक संरचनाहरूको निर्माणका सन्दर्भमा चाहिँ के सुझाव दिन चाहनुहुन्छ यहाँ?
हामीले पहिला चाहिँ पुनर्निर्माण भूकम्प पछाडि पुनर्निर्माणमा करिब 125 बस्तीहरूलाई कुनै स्थानान्तरण गरेर कुनै त्यही ठाउँमा एकीकृत बस्तीहरूको स्वरूपको रूपमा चाहिँ विकास गऱ्यौँ। अब त्यसका चाहिँ केही राम्रो सफल अनुभव पनि छन्, केही असफल अनुभव पनि छन्। कति बस्तीहरूमा जनताहरू त्यहाँ आएर बस्ने चाहिँ नभएर पुरानै ठाउँमा चाहिँ जाने त्यो खालको कुराहरू पनि देखियो। महत्त्वपूर्ण कुरा के हुँदो रहेछ भने सामाजिक आर्थिक र सांस्कृतिक सम्बन्धलाई सँगसँगै हेर्न पर्दो रहेछ। यद्यपि हामीले त्यसलाई धेरै नै ध्यान दिएर चाहिँ अगाडि बढाएका थियौँ, तर त्यसो हुँदाहुँदै पनि चाहिँ उनीहरूलाई चाहिँ आर्थिक रूपमा चाहिँ त्यस कसरी रोजगारी सिर्जना गर्ने, कसरी त्यो नयाँ भएको बस्ती भएको ठाउँमा चाहिँ उनीहरूले काम प्राप्त गर्न सक्छन्, त्यसपछि आर्जन गर्न सक्छन्, त्यो चिज चाहिँ सबैभन्दा महत्त्वपूर्ण एउटा चिज रहेछ। दोस्रो कुरा चाहिँ त्यो सम्बन्धित चाहिँ स्थानका जनताहरू जसको सामाजिक चाहिँ सांस्कृतिक सम्बन्धहरू पहिलादेखि विकसित भएर बसेको छ, त्यो समुदाय एकै ठाउँ बस्न चाहँदो रहेछ। त्यस कारण उहाँहरूको निम्ति त्यो चाहिँ जहाँ हामी बस्ने व्यवस्था गर्छौँ त्यो जोनिङ गरेर उहाँहरूलाई त्यो ठाउँमा चाहिँ राख्ने गरेपछि उहाँहरूको विगतको सांस्कृतिक सम्बन्ध सामाजिक सम्बन्धहरू यथावत भएर अगाडि जाने खालको अवस्था बन्द रहेछ। त्यसले गर्दा चाहिँ सुरक्षित कुरा, पूर्वाधारको विकास, भौतिक विकासका कुराहरू हामी गर्न सक्छौँ, त्यो चाहिँ त्यो चाहिँ एउटा पक्ष भयो। तर त्योभन्दा सँगसँगै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरूलाई धेरै राम्रोसँग ध्यान दिनु पर्दो रहेछ भन्ने पहिलाको सिकाइ छ। त्यही सिकाइलाई समेत ध्यानमा राखिकन चाहिँ हामीले यहाँ पनि त्यही ढङ्गले चाहिँ सोध्नुपर्छ भन्ने लाग्छ मलाई।
हामी अन्तरसंवादमा छौँ। हामीसँग हुनुहुन्छ तत्कालीन पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख एवं लगानी बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुशील गेवाली। हामी बाढीपछिको पुननिर्माणबारे केन्द्रित भइरहेका छौँ। यहाँसँग अब अन्तिम जिज्ञासा, मूलत अब हामी दाता सम्मेलन गर्ने या के गर्ने भन्नेबारे सरकारले छलफलहरू तयारीहरू पनि गरिरहेको छ। हामीसँग प्रधानमन्त्री राहत कोषमा करिब 13 अर्ब रूपियाँ यसपालि निकै उत्साहजनक रूपमा रकम उठेको छ, तर त्यो चाहिँ पुननिर्माणका लागि या हामीलाई चाहिने खर्च मध्ये त्यो रकम एकदम नगण्य हुन्छ। अब यो स्रोतको व्यवस्था का सन्दर्भमा के कसरी सरकार अगाडि बढ्नुपर्छ होला?
यसमा चाहिँ एउटा महत्वपूर्ण काम चाहिँ के हो भने हामीले ती तिनवटा खालका पक्षहरूलाई चाहिँ हेर्नुपर्छ। मलाई अहिलेको यत्रो विपद आयो, हामी शोकमा छौँ, पीडामा छौँ, दर्द छ हामीलाई, त्यो एउटा पाटो छँदैछ। तर हामी त्यो दर्दबाट बाहिर निस्केर हामीले एक लेभलको शक्ति आर्जन गर्दै हामीले चाहिँ यो समग्र मुलुकलाई चाहिँ नयाँ तहमा पुर्याउने खालको ढङ्गको प्रण गरेर यस्ता खालका विपदहरू जति पनि आउन सक्छन् त्यसलाई चाहिँ सुरक्षित हुने खालको चाहिँ अवलम्बन गरेर भोलि यस्तो अवस्था नआओस्, हामी पहिल्यै सुरक्षित ठाउँमा बस्न सकौँ, हाम्रो चाहिँ यो मुलुकलाई सुरक्षित बनाउन सकौँ भन्ने ढङ्गले त्यो सोच चाहिँ अब विकास गर्न जरुरी छ र ढिलो भइसकेको छ। त्यो भनेको के हो भन्दा हाम्रो तिब्बतन बेल्टमा समग्र हिमालय जो नेपालमा तिब्बतमा जुनसुकै देशमा परेको होस् त्यो हिमालयन क्षेत्रको गहिरो वैज्ञानिक अध्ययन गर्न पर्यो। हिमताल, हिमनदी वा चाहिँ यस्ता खालका हिम पहिरोहरू जुन आएर चाहिँ विपद चाहिँ निम्ताउँछन् त्यसको निम्ति नसक्ने सम्भावना लगायतको कुराहरूलाई राम्रोसँग हेरिकन हाम्रा समग्र नदी बेसिनहरूमा चाहिँ रहेका बस्ती वा चाहिँ त्यहाँ जे पूर्वाधारहरू छन् त्यसलाई सुरक्षित बनाउने खालको कामको निम्ति योजना बनाउनु पर्यो। त्यसो हुँदाखेरि भोटेकोशी त्रिशुली नदी बेसिनसँग सम्बन्धित चाहिँ अहिले पुनर्निर्माणका पुनस्थापनाका कुराहरू जे गर्यौँ त्यो कुरा चाहिँ गर्दा गर्दै त्यो चाहिँ एउटा मोडेलको रूपमा चाहिँ विकास गरौँ। तर यसले चाहिँ सारा समग्र मुलुकको चाहिँ पूर्वदेखि पश्चिमसम्मको गण्डकी, कोशी, कर्णाली, माइती, महाकाली
यसको स्रोत कसरी व्यवस्थापन गर्ने जस्तो अब क्षतिपूर्तिको न्यायको
योजना तर्जुमा गरेर जलवायु परिवर्तनका कारणले गर्दाखेरि परेको प्रभाव हो भन्ने कुराको स्थापित गरौँ र अन्तर्राष्ट्रिय मतमा गयौँ भनेदेखि चाहिँ हामीले त्यो गर्न सक्छौँ। आवश्यकता दाता सम्मेलन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो तत्कालीन पुननिर्माण प्राधिकरण का कार्यकारी प्रमुख एवं लगानी बोर्डका समेत तत्कालीन कार्यकारी प्रमुख सुशील गेवाली। बाढीपछिको पुननिर्माण बारे हामी उहाँसँग कुराकानी गर्दैथ्यौं। त्यसअघि हामीले चिलिमे जलविद्युतको सुरुङमा खास गरी उद्धारको प्रयासमा का पछिल्ला प्रगतिबारे इन्जिनियर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम नेउपानेसँग कुराकानी गर्यौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।